असतो मा सते गमाए।
शिक्षाको नीति, अभ्यास र प्राप्ति।
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परामाथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
प्रत्येक मंगलबार बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस। नमस्कार, शैक्षिक बसको एउटा अर्को श्रृङ्खलामा सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत छ। म टेकराज अवस्थी। शैक्षिक बस रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.radionepal.gov.np मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। शैक्षिक बसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषयवस्तुमाथि छलफल, बहस र अन्तर्क्रिया गर्दै आइरहेका छौं। आजको श्रृङ्खलामा हामी केही दिन अगाडि प्रकाशित भएको कक्षा 12 परीक्षा फलमा झण्डै 50% भन्दा बढी विद्यार्थीहरू अनुत्तीर्ण भएका छन्। यसरी विद्यार्थी अनुत्तीर्ण हुनुको कारण के हो, यसले पार्ने प्रभाव कहाँ हो र यसलाई सुधार गर्नका निम्ति के गर्न सकिन्छ, यी यावत विषयमा आजको श्रृङ्खला सञ्चालन गर्नेछौ। यिनै विषयमा छलफल बहस गर्नका निम्ति आजको हाम्रो पाहुनाका रूपमा हुनुहुन्छ एकजना शिक्षाविद डाक्टर कृष्ण प्रसाद पौडेल। पौडेलज्यू, यहाँलाई रेडियो नेपालको कार्यक्रम शैक्षिक बहसमा हार्दिक स्वागत छ।
धन्यवाद।
कक्षा 12 नतिजा जसरी आएको छ, यसले गरेको संकेत चाहिँ के हो?
यसमा अहिले जुन अहिले नतिजा आयो, नतिजामा करिब 52% विद्यार्थी भनेको टोटल 188,410 विद्यार्थी चाहिँ एनजी नन ग्रेडिङ आएको छ। नन ग्रेडिङ भनेको यस पछाडि उनीहरू उच्च शिक्षा अध्ययन गर्नको लागि वञ्चित भएका छन्। त्यो उच्च शिक्षा अध्ययन गर्न नै वञ्चित हुनु भनेको चाहिँ उनीहरूको त्यो एकाडेमिक लाइफलाई पनि त्यसले चाहिँ अलिकति निराशा गर्नु, अब उनीहरू फर्दर स्टडी नै गर्न पाएनन्। यस्तो अवस्थामा चाहिँ राज्यले के गर्नुपर्छ भनेदेखि देशको लागि आवश्यक पर्ने जुन अर्धदक्ष जनशक्तिहरू हुन्छ, अर्धदक्ष जनशक्तिहरू जस्तो कृषिको लागि हुन्छ, हाम्रो अब अटोमोबाइलमा हुन सक्छ, विभिन्न सेक्टरहरूमा हुन्छ, त्यो सेक्टरमा लगाउने गरेर चाहिँ सरकारले तयारी गर्नुपर्ने जस्तो चाहिँ देखिन्छ।
नन ग्रेडिङ आइसकेपछि त्यसपछि के गर्ने भन्ने कुरा त पछि भयो नै, तर यो त अलिक समस्या त गम्भीर समस्या हो नि यो त।
अब यसमा यो समस्या भनेको अब जुन हाम्रो शैक्षिक सिकाइको पद्धति छ, सिकाइको पद्धति कति पनि राम्रो भएन भन्ने कुरा यसले देखाउँछ। जुन जस्तै हामीले विभिन्न विषयहरूमा हामीले हेऱ्यौँ भने, जस्तै प्र्याक्टिकल विषयहरू साइन्समा अनि त्यसपछि साइन्सकै क्लस्टरमा हेर्ने हो भनेदेखि विद्यालयले लिएको शिक्षामा चाहिँ उनीहरूले A+ ल्याएका छन् त्यो प्र्याक्टिकलमा, लिखितमा चाहिँ उनीहरूले ल्याउनै सकेका छैनन्, मार्क्स नै ल्याएको छैन, फेल भएको छ भनेपछि त्यसले के इन्डिकेट गर्छ भनेदेखि उनीहरूलाई हामीले त्यो विद्यालयले दिने त्यो 25 मार्क्समा चाहिँ उनीहरूलाई जति मार्क्स हो त्यति दिएर पठाइदियो, तर उनीहरूले जुन मार्क्स ल्याउनु पर्ने थियो त्यो मार्क्स चाहिँ ल्याउनै सकेनन्। सिकाइको कुरा एउटा सबभन्दा महत्त्वपूर्ण, मैले यसमा 2-3 कुरा जोड्न चाहे तपाईँलाई, म एक हप्ता अगाडि मात्रै तराईको 2-4 जिल्लाहरू भिजिट गरेको थिएँ। त्यो भिजिट गर्दाखेरि कक्षा अहिले 9 र 10 चाहिँ कतिपय विषयको चाहिँ टेक्स्ट बुक नै पुगेको छैन, त्योसँग यो रिलेटेड छ कि जबसम्म त्यो टेक्स्ट बुक नै 4-5 महिनासम्म पुग्न सक्दैन भनेदेखि त उनीहरूले त्यो विद्यार्थीहरूले राम्रोसँग पढेको हुँदैन, र त्यसको रिलेसन चाहिँ केसँग जोडिएर आयो भन्दाखेरि कक्षा 12 रिजल्टसँग जोडिएर आयो। कक्षा 9 र 10 पढ्ने विद्यार्थीले जुन कन्टेक्स्ट, जुन विषयवस्तु उनीहरूले पढ्नुपर्ने थियो, त्यो विषयवस्तु उनीहरूले सबै कुराहरू त्यहाँ पढ्न पाएनन्। त्यहाँ पढ्न नपाउँदाखेरि त्यो कुरा त अब यसमा फेरि कक्षा 11 र 12 त रिपिट हुँदैन। त्यो रिपिट नहुँदाखेरि त्यसले के इन्डिकेट गर्यो भनेदेखि त्यो विषयलाई एक्सक्लुड गरेर हामीले 11 र 12 पढायौँ, त्यो पढाउँदाखेरि उनीहरूले 9 र 10 बेसिक कुरा नै बुझेको छैन, अलिकति हाई लेभलको क्वेसन आयो उनीहरूले सल्भ गर्न सकेनन्। त्यो नसकिसके पछाडि उनीहरूले इक्जाम दिँदाखेरि अब करिब 52% विद्यार्थीले चाहिँ त्यो 35 मार्क्स पनि उनीहरूले ल्याउन सकेनन्। आफूलाई जुन चाहिने हो नि नन ग्रेडिङ होइन, त्यसमा त विषयगत छ, विभिन्न विषयमा अब कति कति विषयले अब त्यसमा कम भयो भन्ने कुरा छ, त्यो अहिले पछि फेरि हामी डिटेलमा छलफल गरौँला। सबभन्दा ठुलो समस्या भनेको हाम्रो सिकाइ पद्धति छ, सिकाइ पद्धति चाहिँ हामीले जुन समय अनुसार गर्नुपर्ने थियो त्यो छैन, हामी ट्रेडिसनल सिकाइ पद्धतिबाट गइरहेका छौँ। अर्को चाहिँ म्यानेजमेन्टको कुराहरू, मोनिटरिङको कुराहरू होइन, इन्सपेक्सनका कुराहरू समस्याहरू, त्यो कुरामा चाहिँ अब सरकार अहिले त अझ शिक्षालाई तीन तहको साझा सूचीमा राखिएको छ, संघलाई, प्रदेश र स्थानीय तहलाई, त्यसको जिम्मेवारी कुन तहको सरकार हो भन्ने कुरा चाहिँ पनि त्यति प्रष्ट भएको जस्तो लाग्दैन मेरो आफ्नो बुझाइमा चाहिँ।
तपाईँले जुन सिकाइको कुरा गरिराख्नु भएको छ नि, सिकाइ भन्नाले सिकाइको शैली भन्नुभएको हो कि सिकाइका लागि आवश्यक सामग्री भन्नुभएको?
सिकाइको सामग्री र शैली दुइटै। हामीले कतिपय ठाउँमा हेर्यौँ भने अहिले पनि विद्यार्थी विद्यालयमा जाने शिक्षकहरूले दशौं वर्ष पुरानो आफ्नो नोटहरू लिएर जानुहुन्छ, त्यो त्यही नोट नै लेखाउनुहुन्छ, विद्यार्थीलाई पढाउनुहुन्छ, त्यो विद्यार्थीले बुझ्यो कि बुझेन, त्यो कन्टेक्चुअल भयो कि भएन त्यता पनि हाम्रो छैन। अर्को फेरि त्यसको लागि आवश्यक पर्ने सामग्रीहरू, शैक्षिक सामग्रीहरू पनि विद्यालयहरूमा छैन। त्यो दुइटै, सिकाइ भन्ने बित्तिकै त्यसको पद्धति र सामग्री दुइटालाई नै यसले इन्डिकेट गर्छ।
त्यसो भए यसलाई यसरी बुझौँ, न सिकाइ शैली छ न सिकाइ सामग्री छ, त्यो आधारमा हेर्ने भने यो रिजल्ट चाहिँ ठिकै हो भन्ने हुन्छ?
होइन, हुँदैन, त्यो हुँदैन। किनभने विद्या राज्यले त यति धेरै लगानी गरेको छ नि शिक्षामा, शिक्षामा जति लगानी गरेको छ राज्यले, त्यो लगानी गरे अनुसारको आउटपुट चाहिँ आएको देखिँदैन।
कक्षा बाह्रको नतिजा प्रकाशित भइसकेपछि तपाईँले जे जति अध्ययन गर्नुभयो, तपाईँले देखे अनुसार चाहिँ अहिले बढी कुन विषयमा विद्यार्थीहरू कमजोर देखिएका छन्?
सबैभन्दा बढी कमजोर चाहिँ अङ्ग्रेजी विषयमा देखिएका छन्।
त्यसपछि
अब गणितमा पनि, गणितमा देखिएका छन्। त्यसपछि विज्ञानमा देखिएका छन्। अनि त्यसपछि नेपाली र सामाजिक, यी पाँचवटा विषयमा चाहिँ जुन सबभन्दा बढी आवश्यक छ विद्यार्थीले पछि फर्दर आफ्नो करियर डेभलप गर्नको लागि, आफू पढ्नको लागि सबभन्दा चाहिने इम्पोर्टेन्ट विषय भनेको अब म्याथ र साइन्स हो। इङ्ग्लिस र नेपाली भनेको त ल्याङ्ग्वेजको कुरा रह्यो, होइन? म्याथ र साइन्स सबभन्दा बढी इसेन्सियल हुन्छ। म्याथ र साइन्समा सबभन्दा बढी कमजोर देखिएका छन् विद्यार्थीहरू। त्यसले के प्रस्ट्याउँछ भनेदेखि, हाम्रा शिक्षकहरूले चाहिँ प्र्याक्टिकल कुराहरूलाई चाहिँ हामीले फोकस गर्न सकेकै छैन। इभन गाउँको कुरा मात्रै नगरौँ, सहरमा भएका कतिपय विद्यालयमा पनि, त्यो रिजल्टहरूमा पनि, त्यो विद्यालयको रिजल्टहरूले पनि त्यही नै इन्डिकेट गरेको छ। काठमाडौँका विद्यालयहरूमा पनि त्यो डी र ई ग्रेड ल्याएर पास हुने थुप्रै विद्यार्थीहरू छन्।
कक्षा बाह्रको परीक्षा फल प्रकाशित भइसके पछाडि सम्बन्धित निकायलाई सोधेका थियौँ यो नतिजा यसरी किन आयो भन्दाखेरि, उहाँहरूको भनाइ चाहिँ के छ भने, समग्रमा नतिजा खस्किएको देखिए पनि नतिजाले विगतको ट्रेन्डलाई चाहिँ पछ्याइरहेको छ भनिरहेका छन्। यथार्थ यही हो?
होइन, छैन। यसमा जस्तै ग्रेडिङ सिस्टममा जाँदाखेरि 2072 सालमा चाहिँ यो कक्षा दसमा ग्रेडिङको सिस्टम सुरु गर्यो, होइन? 2074 चाहिँ अब कक्षा बाह्रबाट चाहिँ यो ग्रेडिङको सिस्टम आयो। त्यस पछाडि त्यसलाई अलिकति अपडेट गर्ने भनेर 2078 फेरि ग्रेडिङको चाहिँ त्यो अपडेट गरेको छ। हामीले 2077 र 78 चाहिँ कोभिडको केसले गर्दा चाहिँ यो रिजल्टको प्रोसेस, त्यो इक्जाम लिने सिस्टम चाहिँ हामीले विद्यालयलाई नै दिएका थियौँ 77 र 78। 2076 तुलनामा चाहिँ 76 पनि यो त्यो एचएसएबीले, राष्ट्रिय परीक्षा बोर्डले नै इक्जाम लिएको थियो। 79 पनि राष्ट्रिय परीक्षा बोर्डले नै त्यो इक्जाम लिएर सञ्चालन गरेको छ। 2076 तुलनामा अहिलेको रिजल्ट चाहिँ झन् खस्केको देखिन्छ। त्यो खस्किनको चाहिँ मुख्य कारण भनेको के हो भनेदेखि, 2077 र 78 जुन दुई वर्ष कोभिड रह्यो, त्यो कोभिडको केसको कारणले पनि त्यो रिजल्ट खस्किएको जस्तो लाग्छ मलाई, एउटा कुरा। अर्को कुरा चाहिँ विद्यार्थीहरूलाई जति कुराहरू पढाउनु पर्ने थियो त्यो कुरा पढाइएन, के पढाउनु पर्ने हो नि त विद्यार्थीहरूलाई त। कोभिड भयो भने पनि हामीसँग विभिन्न माध्यमहरू छन्, अनलाइनका क्लासहरू थिए, अरू कुराहरू थिए, इन्टरेक्सन थिए, डिजिटल कुराहरू थियो, त्यो सबै कुराहरूमा चाहिँ पढाउनु पर्ने थियो। त्यो मेथडबाट चाहिँ हामीले पढाएको पाएनौँ त्यो विद्यालयहरूले। विद्यालयहरूले केवल के गरे भन्दाखेरि, आफ्नो शैक्षिक धर्म निर्वाह गर्ने भन्छ के शिक्षकहरूले, विद्यालयले शैक्षिक धर्म मात्रै निर्वाह गरे, उनीहरूलाई चाहिँ त्यो कन्सेप्चुअली क्लियरिफिकेसनका साथ चाहिँ स्टुडेन्ट पढाइएन।
ग्रेडिङ सिस्टमकै कारणले पनि नतिजा कमजोर हुने देखिन्छ र?
होइन, देखिँदैन। ग्रेडिङ जस्तै मैले भन्न खोजेको के हो भनेदेखि, 2077 र 76 चाहिँ हाम्रो 4.4 GPA ल्याउने विद्यार्थी चाहिँ एकजना पनि थिएन 2076, अनि अहिले 2079 पनि एकजनाले पनि 4.4 GPA ल्याउन सकेको छैन। तर 2077 चाहिँ त्यो विद्यालय नै त्यो उत्तर पुस्तिका जाँचेको हुनाले 47 4 GPA नै ल्याएका थिए, भनेको सबै विषय चाहिँ 4 नै ल्याएका थिए, 100% 100% मार्क ल्याउने भन्छ। यसमा चाहिँ 4 GPA ल्याएका थिए। 78 चाहिँ त्यो पेपर बाहिरबाट जाँचेको हुनाले 4 GPA चाहिँ एउटा पनि थिएन। यसरी यता 76 चाहिँ करिब 5% 1.6 भन्दा कम जिपिए ल्याउने 5% मात्रै विद्यार्थी थिए, होइन? तर अहिले चाहिँ त अब धेरै छ नि त, अब अहिलेको कन्टेस्टमा हेऱ्यो भनेदेखि त 1.6 भन्दा कम जिपिए ल्याउने त 52% विद्यार्थी देखियो नि त नन ग्रेडिङमा।
तलदेखि नै विद्यार्थीको जुन फेल नगर्ने नीति अहिले छ त्यसले गर्दा चाहिँ माथि असर गरेको भन्ने पनि त छ नि एकातिर।
त्यसमा यस्तो छ, जस्तै अब फेल भन्ने कुरा त संसारभरि अहिलेको नयाँ यो सिस्टम एजुकेसनको पद्धतिले विद्यार्थीहरूलाई चाहिँ फेल चाहिँ नगराउने, तर उनीहरूको चाहिँ वर्षमा कम्तीमा पनि 3 पटक टेस्ट भएको हुन्छ, त्यो टेस्ट लिँदाखेरि उनीहरूको इभ्यालुएसन त्यति बेला नै हुन्छ। जुन विषयमा त्यो विद्यार्थी कमजोर हुन्छ, जुन विषयमा उसको नन ग्रेडिङ मार्क्स आएको हुन्छ, त्यसलाई रि इक्जाम लिएर उसलाई पास गराउने सिस्टमहरू छ। त्यो प्राक्टिस भइरहेको छ, नेपालमा पनि त्यो प्राक्टिस गरेको छ, थुप्रै कम्युनिटी स्कुलहरूमा पनि त्यो प्राक्टिस गरेको मैले देखेको छु। थुप्रै विद्यालयहरूमा भिजिट गर्दाखेरि हाम्रोमा चाहिँ धेरै जसो विद्यालयहरूमा चाहिँ त्यो प्राक्टिसमा हुन आएन, त्यो प्राक्टिस गर्न सकेनन्, गरिरहेका छैनन्, सकेनन् भन्दा नि गरेका छैन, त्यो नगर्नको कारणले चाहिँ यस्तो रिजल्ट आएको। त्यो त हामीले वर्षमा 3 पटक इक्जाम लिन्छौँ, नर्मली 4 पटक लिने हुन्छ, धेरै ठाउँमा चाहिँ 3 पटक इक्जाम लिएको हुन्छ। त्यो 3 पटक इक्जाम लिँदाखेरि जुन विद्यार्थी जुन विषयमा चाहिँ नन ग्रेडिङ आएको हुन्छ, त्यो नन ग्रेडिङ आएको विषयमा चाहिँ फेरि रि इक्जाम दिने, ऊ पास भइसके पछाडि बल्ल अर्को त्यो अर्को टर्मको चाहिँ इक्जाम लिने भनेर धेरै प्र्याक्टिसहरू गरेको छ। फाइनल इक्जाममा पनि जुन विषयमा नन ग्रेडिङ आएको छ, 2 भन्दा बढी विषयमा नन ग्रेडिङ आयो भने चाहिँ क्लास नउकाल्ने प्रणालीहरू पनि हामीले थुप्रै देखेका छौँ। त्यसरी रिटेस्ट लिएर चाहिँ फेरि विद्यार्थीहरूको स्किलहरू अपग्रेड गरेको पनि पाएका छौँ। त्यो त्यतातिर चाहिँ धेरै जसो विद्यालयहरूको चाहिँ ध्यान पुगेको छैन।
एकाथरीको भनाइ के पनि छ भने विद्यार्थीमा बढ्दै गएको निराशा, पढेर केही पनि हुँदैन, पढेर के हुन्छ र भन्ने जुन निराशा उत्पन्न हुन्छ त्यसका कारणले पनि यो नतिजा खस्केको भन्ने छ नि।
त्यसमा त यो जस्तै अब यो चाइल्ड साइकोलोजीको बारेमा आयो होइन, जबको कुराहरू आयो, मार्केटको कुराहरू आयो होइन, जब मार्केटका कुराहरू, यससँग विभिन्न कुराहरू रिलेट हुन्छन्। भोलि इकोनोमीको कुराहरू, त्यो धेरै कुराहरू रिलेट हुन्छ यसमा, कन्ट्रीको डेभलपमेन्टको कुराहरू यससँग सम्बन्धित हुन्छ होइन। त्यसको लागि त जस्तै अहिले हामीले, मैले सानो एउटा इक्जाम्पल दिन चाहन्छु, हाम्रो अटोमोबाइल इन्जिनियरिङमा करिब लगभग अब एक्चुअल डेटा त छैन, 1,00,000+ मान्छे चाहिँ हाम्रो त्यो लेबर मार्केटमा चाहिँ इन्डियाबाट चाहिँ त्यो लेबरहरू आएर काम गरिरहेका छन् अटोमोबाइलमा। त्यस्तै प्लम्बिङको सेक्टरहरू छ होइन, एग्रिकल्चरको कुराहरू छ। हामीले हाम्रा विद्यार्थीहरूलाई उद्यमशीलतासँग बिज त्योसँग हामीले लिङ्क गर्न सकेनौँ कि, त्यो प्रोडक्टिभिटीसँग हामीले लिङ्क गर्न सकेनौँ। हाम्रो विषयवस्तु, हामीले पढाइने शिक्षालाई हाम्रो संविधानमा त प्रष्ट भनेको छ होइन, राजनीति दलले चाहिँ आफ्नो घोषणा पत्रमा पनि प्रष्ट भनेको छन्, प्राविधिक शिक्षाहरू चाहिँ लागू गरिनेछ, प्राविधिक शिक्षा मार्फत चाहिँ विद्यार्थीहरूको स्किललाई इन्हेन्स गरिनेछ, उनीहरूलाई आत्मनिर्भर बनाइनेछ भन्ने कुराहरू भनेको छ। तर त्यो केमा मात्रै सीमित रह्यो भन्दा कागजमा मात्रै सीमित रह्यो। त्यही कुरालाई हामीले साइन्स पढ्न नचाहने विद्यार्थीलाई, म्याथ पढ्न नचाहने विद्यार्थीलाई उनीहरूको इन्ट्रेस्ट अनुसारको प्राविधिक शिक्षाको धारतिर हामीले कक्षा 9 नै लग्ने गरेर लानुपर्ने हो नि त। त्यो त हाम्रो प्रष्ट व्यवस्था गरेको छ होइन, त्यो मोडेलमा जानुपर्ने हो हामीले। हामीले के गर्यौँ भन्दा त्यो नम्बरलाई मात्रै, विद्यार्थीले नम्बर ल्यायो एबिसिडी होइन, ग्रेडिङ ल्यायो, त्यो ग्रेडिङ ल्याएको आधारमा उसलाई मापन गर्यौँ कि, त्यो चाहिँ सरासर गलत भइरहेको छ। तर उसको स्किलको कुरालाई, उसको इन्ट्रेस्टको कुरालाई, त्यो कुरातिर चाहिँ हामीले मापनै गर्न सकेनौँ, त्यतातिर हामी छिर्नै सकेनौँ, हाम्रो शिक्षा प्रणाली त्यतातिर छिर्न सकेन जस्तो लाग्छ मलाई चाहिँ।
अघि हामीले शिक्षण सिकाएको कुरा गर्यौँ, यो शिक्षण शैलीको कतिको प्रभाव रहेको छ यो नतिजा कमजोर आउनुमा?
शिक्षण शैलीको पनि छ यसमा असरहरू छ। जस्तै नर्मल्ली विद्यालयहरूले के गर्नुपर्ने हुन्छ भनेदेखि, शिक्षकहरूले आफूले एउटा जुन एउटा युनिट पढाइसके पछाडि त्यो युनिटले खोजेको के हो होइन, त्यसको एउटा उनीहरूले प्लान गरेका हुन्छ, अलरेडी प्लान बनाएर उनीहरूले शैक्षिक प्लान बनाएर उनीहरू कक्षा कोठामा जाने गर्छन्। प्रत्येक वर्षमा उनीहरूले त्यो इयरली प्लानहरू बनाउँछ, युनिट प्लानहरू बनाउँछ, त्यो युनिट प्लान गरिसकेपछि त्यसको आउटकम के हो, त्यसको अब्जेक्टिभहरू डिफाइन गरेको हुन्छ। त्यो विद्यार्थीहरूले त्यो एचिभ गर्यो कि गरेन भनेर त्यो युनिट सकिए पछाडि एक दिन चाहिँ उनीहरूले त्यसमा टेस्ट लिनुपर्ने हुन्छ। त्यो टेस्ट लिँदा नै थाहा हुन्छ नि, त्यो कतिजना विद्यार्थीहरूले त्यो एचिभ गरे, कतिजनाले गर्न सकेनन्, त्यो गर्न नसक्नको कारण के हो त्यसमा परिवारको होइन उसले घरमा पढ्न पाएको छ कि छैन अथवा विद्यालयले पढाएको शिक्षण पद्धतिहरू पुगेको छ कि छैन शिक्षकले पढाउन सकेको छैन कि उनलाई एक्स्ट्रा क्लासहरू आवश्यक छ कि त्यो कुराहरू त त्यो युनिट कम्प्लिट गर्ने बित्तिकै थाहा हुन्छ त्यसलाई नै ध्यान दिएर शिक्षकले त्यही अनुसार अगाडि बढायो भने चाहिँ यो रिजल्ट त यस्तो आउँदैन 100% विद्यार्थीहरूले चाहिँ पास गर्न सक्ने स्थिति आउँछ
उही कोर्स उही प्रकारको शिक्षण शैली उही प्रकारको परीक्षाको शैली व्यवस्थामा निजी विद्यालयमा परीक्षाको नतिजा त्यति धेरै निराशजनक नआउनु तर सामुदायिक विद्यालयमा परीक्षाको नतिजा यति धेरै निराशजनक आउनु उसले संकेत चाहिँ के गर्छ
यसमा यस्तो छ सबै कुरालाई हामीले एकै ठाउँमा राखेर पनि यसलाई मूल्याङ्कन गर्न सकिँदैन किन सकिँदैन भने जस्तै काठमाडौँकै उदाहरण हेर्ने हो भनेदेखि काठमाडौँ महानगरपालिकामा करिब 82% विद्यार्थीहरू कक्षा 9 र 10 चाहिँ अब निजी विद्यालयमा पढ्छन् भनेपछि कक्षा 11 र 12 पनि त्यो रेसियो अझ त्योभन्दा बढी भएको देखिन्छ भनेपछि 85% विद्यार्थीहरू चाहिँ निजीमा पढेको छ 15% चाहिँ केमा पढेको छ भन्दा सामुदायिकमा पढेको छ भनेपछि त्यो निजीमा पढ्ने भनेको त अलिकति इकोनोमिकल्ली स्ट्रङ भएको फ्यामिलीको परिवारको बच्चा त्यहाँ पढेको छ भने सामुदायिकमा चाहिँ अलिकति इकोनोमिकल्ली पुअर भएको परिवारको बच्चा त्यहाँ पढेको छ भनेपछि त्यो दुईटालाई एकै ठाउँमा राखेर मूल्याङ्कन गर्न पनि मिल्दैन एउटा कुरा अनि अर्को कुरा चाहिँ काठमाडौँकोमा आएको रिजल्ट र जुम्लामा भएको सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको रिजल्ट एउटै बास्केटमा राखेर चाहिँ मूल्याङ्कन गर्न चाहिँ हुँदैन जस्तो लाग्छ त्यो चाहिँ जस्टिफाई हुँदैन कि जस्टिफिकेसन हुँदैन हामीले सबैलाई एकै ठाउँमा एउटै बास्केटमा राखेर चाहिँ मूल्याङ्कन गर्न चाहिँ मिल्दैन हामीले के गर्न सकिन्छ भने बरु काठमाडौँमा भएको सामुदायिक विद्यालय र प्रदेश 2 रहेको अथवा राजविराजमा भएको सामुदायिक विद्यालयको नतिजा कस्तो रह्यो पोखरामा भएको सामुदायिक विद्यालयको नतिजा कस्तो रह्यो होइन जुम्लामा भएको सामुदायिक विद्यालयको नतिजा कस्तो भयो काठमाडौँमा भएको निजी र पोखरा गण्डकीमा भएको निजीको चाहिँ सामुदायिकको नतिजा कस्तो भयो भनेर हामीले अलिकति कम्पेयर गर्ने हो भने त्यो अलिकति जस्टिफिएबल हुन्छ तर निजी जति सबैलाई एउटा बास्केटमा राख्ने सामुदायिकलाई अर्को बास्केटमा राख्दा चाहिँ त्यो जस्टिफिएबल चाहिँ हुँदैन जस्तो मलाई लाग्छ
हामीले जुन प्रकारको परीक्षा प्रणाली अपनाएका छौँ नि 3 विद्यार्थीको मूल्याङ्कन गर्ने वर्षभरि पढेको त्यो शिक्षाको मूल्याङ्कन यो प्रणाली पनि कतै दोषी छ कि
प्रणाली त एकदम दोषी नै छ मैले सायद 1.5 वर्ष अगाडि एकपटक एउटा मैले आर्टिकल पनि लेखेको थिएँ त्यसमा मैले केलाई जोड्न खोजेको थिएँ भन्दा कोभिडको कारणले गर्दा जुन हाम्रो रेगुलर सिस्टम प्रणाली छ 3 इक्जाम लिने प्रणाली छ त्यो प्रणाली चाहिँ अबको चाहिँ परिवर्तन हुन्छ कि यो सिचुएसन चाहिँ हामीलाई अवसरको रूपमा परिवर्तन हुन सक्छ कि हामीले त कन्टिन्युस एसेसमेन्ट सिस्टमहरू हुन्छ त्यो कन्टिन्युस एसेसमेन्ट सिस्टमले चाहिँ हरेक युनिटमा उसले के गर्यो होइन प्र्याक्टिकलहरू के गर्यो प्रोजेक्ट वर्कका कुराहरू हुन्छन् हाम्रा विभिन्न विषयको आफ्नै छुट्टै त्यसको उद्देश्यहरू छ त्यसले डिफ्रेन्ट कुराहरू एक्सपेक्ट गरेको हुन्छ जस्तै सोसियोलोजीले एउटा कुरा डिमान्ड गर्छ भने साइन्सले अर्को कुरा डिमान्ड गरेको हुन्छ नेपालीले अर्को कुरा डिमान्ड गरेको हुन्छ त्यो नेपाली पढ्ने विद्यार्थीलाई त उसले कविता लेख्न सक्छ निबन्ध लेख्न सक्छ भने त त्यसको लेखाइको आधारमा इभ्यालुएसन गर्दा हुन्छ नि हामीले होइन त्यो व्याकरणका कुराहरू छन् इङ्ग्लिसको पनि त्यस्तै हुन्छ म्याथमेटिक्सको कुराहरू भनेपछि त्यो कन्टिन्युस एसेसमेन्ट सिस्टममा जाँदाखेरि हरेक युनिट कम्प्लिट गरिसकेपछि उसलाई इभ्यालुएट गर्ने अनि हरेक उसको टर्ममा चाहिँ कति मार्क्स ल्यायो 4 टर्ममा हामीले इक्जाम लिन्छौँ भनेदेखि अथवा 3 लिन्छौँ भने त्यसमा कति मार्क्स ल्याएको छ त्यसको चाहिँ सर्टेन मार्क्स चाहिँ दिने अनि लास्टमा चाहिँ लिनेलाई चाहिँ छुट्टै मार्क्स दियो भने चाहिँ यो अलिकति हाम्रो जुन रिजल्ट छ त्यो रिजल्टलाई पनि हामीले अपलिफ्ट गर्न सक्छौँ
त्यो परीक्षा प्रणाली परिवर्तन गर्नुपर्छ भन्ने कुरा किन नसोचेको होला
नसोचेको भन्ने त छ जस्तो मलाई लाग्दैन किनभने अब जति पनि अब यो एजुकेसनको पोलिसी मेकरहरू छन् सबै कुराहरू छन् तिनीहरूलाई यो विषयमा अनभिज्ञ छन् जस्तो चाहिँ मलाई लाग्दैन तर यिनीहरूले एकै पटकमा जस्तै कक्षा 12 पढ्ने विद्यार्थीलाई अन्तिममा एकैचोटि इक्जाम लिएर पास गराउँदाखेरि मेरो विद्यालय चाहिँ यति राम्रो भयो यो विद्यालय राम्रो भएन भनेर त्यो शिक्षाभित्रको राजनीति हो जस्तो मलाई लाग्छ त्यसमा चाहिँ तपाईँ मैले यो शब्द भन्ने बाध्य नै भए शिक्षामा जुन राजनीतिकरण र संविधानले एउटा कुरा भनेको छ हाम्रो व्यवहारमा चाहिँ अर्कै कुरा भइरहेको छ हो त्यसमा तपाईँ पनि अवगत नै हुनुहुन्छ जस्तो लाग्छ मलाई त्यो शिक्षामा चाहिँ अलिकति बढी राजनीति भयो कि जस्तो लाग्छ मलाई यसमा चाहिँ त्यो पोइन्टबाट हेर्दाखेरि
तपाईँले अघि नै एउटा कुरा जोड्नु भएको थियो तहगत रूपमा जसरी शिक्षाको जिम्मेवारी बाँडफाँड हुनुपर्ने हो त्यो पनि भएन भन्नुभएको छ। यो बाँडफाँडको कारणले पनि यो यस्तो यस्तो नतिजामा प्रभाव पार्ने हुन्छ र
अवश्य परेको छ। जस्तै अब हामीले परीक्षा बोर्ड अब राष्ट्रिय परीक्षा बोर्डले कक्षा 11 र 12 को एक्जाम लिन्छ। संविधान त कक्षा 11 र 12 चाहिँ संविधानले चिन्दैन। संविधानले त हाम्रो त एउटा आधारभूत तहको शिक्षा छ, अर्को माध्यमिक तहको शिक्षा छ। माध्यमिक तहको शिक्षा भन्ने बित्तिकै कक्षा 9 देखि 12 सम्मको शिक्षालाई चाहिँ माध्यमिक तहको शिक्षा भन्छौँ। हामीले संविधान आएर हामीले त अब इम्प्लिमेन्टेसन गरेको पनि करिब 7 वर्ष त हुन लागिसक्यो होइन। 7 वर्षसम्म पनि हामीले त्यो कुरालाई पनि जोड दिन सकेनौँ कि अब कक्षा 10मा पनि इक्जाम लिएको छ, फेरि कक्षा 12मा पनि इक्जाम लिएको छ। अनि त्यो इक्जाम लिने सिस्टममै पनि जुन अघि 3 घन्टाको इक्जाम लिने भन्ने छ नि, 3 घन्टाको इक्जाम लिने क्वेसन पेपर छपाउने, त्यहाँ चाहिँ इन्भिजिलेटरहरू खटाउने होइन, तिनीहरूको चाहिँ सेवा सुविधाका कुराहरू होला, थुप्रै कुराहरू त्यसमा जोडिएको होला। त्योभन्दा अलिकति माथि अपलिफ्ट त्यो सबै कुराहरूलाई छोडेर यसको इभ्यालुएसनको सिस्टम चाहिँ एउटा स्पष्ट कार्यदेश मापदण्ड तय गरेर गयो भने त यति धेरै चाहिँ इस्यु आउँछन् जस्तो चाहिँ मलाई लाग्दैन।
त्यसो भए अब सुधारको उपाय के हो, अब सुधारको बाटो चाहिँ कसरी तय गर्ने?
सुधारमा यस्तो छ, कक्षा 12 को एक्जाम चाहिँ अब हामीले लिँदाखेरि हरेक तहको अन्तिममा चाहिँ अब इक्जाम त हुन्छ नै, राष्ट्रिय तहको इक्जाम परीक्षा त लिनै पर्ने हुन्छ। त्यो लिँदाखेरि त्योभन्दा अगाडि नै कक्षा 11मा हामीले के पढायौँ त, कक्षा 11को रिजल्ट के छ, कक्षा 12मा हामीले के कुराहरू पढाउनु पर्थ्यो, त्यो शैक्षिक सामग्री त्यहाँ पुगेको छ कि छैन, हाम्रा शिक्षकहरूले त्यो कुराहरू पढाउन सकिरहेका छन् कि छैनन्, त्यो कक्षा 9 देखि 12 सम्म पढाउनको लागि चाहिँ स्नातकोत्तर गरेको चाहिँ शिक्षकहरूको आवश्यकता भनेर लेखेको छ, ऐनमा लेखेको छ कि हाम्रा शिक्षकहरू सबै त्यो डिग्री भएका शिक्षकहरूको छन् कि छैनन्, छैनन् भने तिनीहरूलाई हामीले के गर्न सक्नु पर्यो, रिप्लेस गर्न सक्नु पर्यो, ट्रेनिङका कुराहरू प्रोभाइड गर्ने कुराहरू छन् त्यो दिनु सक्नु पर्यो, ल्याबको कुराहरू डिमान्ड गर्छ, ल्याबहरू हामीले बढाउनु पर्यो, स्टडी मेटेरियलका कुराहरू डिमान्ड गरेको छ, त्यो स्टडी मेटेरियलहरू दिन सक्नु पर्यो। कतिपय ठाउँमा मैले भिजिट गर्दाखेरि अघि पनि मैले एउटा जोडेको थिएँ, 10 वर्ष पुरानो नोट लिएर जान्छ शिक्षकले, त्यही कुरा विद्यार्थीलाई सिकाउँछ, लेखाउँछ, पढाउँछ, विद्यार्थीले त्यही घोक्छ जान्छ कि, त्यो पद्धतिको कारणले गर्दा चाहिँ यो रिजल्ट आएको।
गम्भीर हुनुपर्ने निकायहरू चाहिँ कुन कुन हुन्?
अब यसमा त गम्भीर हुनुपर्ने भन्ने बित्तिकै त अब यो राज्यको दायित्व भएको हुनाले सबभन्दा पहिला त राज्य नै गम्भीर हुन आवश्यक छ होइन, त्योसँग सरकार निकायवाला शिक्षा मन्त्रालय राष्ट्रिय परीक्षा बोर्ड होइन पोलिसी मेकरहरू र सबभन्दा ठुलो कुरा चाहिँ अभिभावकले त आफ्नो बच्चाको भविष्यसँग जोडिएको कुराहरूले चाहिँ त्यो प्रेसर ग्रुपहरू चाहिँ क्रिएट गर्नु पर्यो कि अभिभावकहरूले चाहिँ विद्यालयमा गएर भिजिट गर्नु पर्यो। हाम्रो नर्मल्ली विद्या अभिभावकको चाहिँ के छ भनेदेखि मैले बच्चालाई स्कुल पठाएको छु, स्कुल पठाइसके पछाडि त्यसलाई क्यापेबल बनाउने जिम्मा चाहिँ विद्यालयको हो, सरकारको मात्रै हो भन्ने छ कि, त्यो आफ्नो बच्चाले के पढिरहेको छ, पढेको छ कि छैन, विद्यालय गएको छ कि छैन होइन, रेगुलरमा पुगेको छ कि छैन, टेस्ट दिएको छ कि छैन, उसको टेस्टको रिजल्टहरू के छ, त्यो कुराहरू चाहिँ अभिभावकले लिनु पर्यो। भले 100% अभिभावकहरू चाहिँ त्यो लेभलमा जान नसक्ने हुन सक्छन्, नभ्याउलन्, तर जति अभिभावकले त्यो भ्याउँछ त्यो गर्यो भनेदेखि त्यो एकाडेमिक इन्स्टिट्युसनलाई एउटा के हुन्छ भन्दा प्रेसर पनि फिल हुन्छ होइन, हामीले पढाएनौँ भने चाहिँ अब अभिभावकहरू आउँछ है, अभिभावक आयो आउनु यसरी आउनु भनेको चाहिँ हामीलाई प्रेसर फिल गरे हो, हामी पनि अपडेट हुनुपर्छ, हामीले राम्रो पढाउनु पर्छ भन्ने कुराहरू उनीहरूलाई त्यो पोजिटिभ इम्प्याक्ट पर्छ कि, जसको कारणले गर्दा अटोमेटिकल्ली त्यो इन्क्रिज हुन्छ जस्तो चाहिँ लाग्छ मलाई।
समय उपलब्ध गराइदिनु भयो, समय र सम्वादका निम्ति रेडियो नेपाल कार्यक्रम शैक्षिक बहसको तर्फबाट यहाँलाई हार्दिक धन्यवाद।
थ्याङ्क यू, मलाई आफ्नो विचारहरू राख्ने अवसर दिनुभएकोमा म तपाईँप्रति र रेडियो नेपालप्रति हार्दिक आभार व्यक्त गर्दछु।
यतिन्जेलसम्म हामीसँग हुनुहुन्थ्यो एकजना शिक्षाविद डाक्टर कृष्ण प्रसाद पौडेल। आजलाई कार्यक्रम शैक्षिक बहस यतिन्जेलसम्म कार्यक्रमलाई सल्लाह र संयोजन गरिदिनु भएकोमा डाक्टर नवराज लम्सालाई हार्दिक धन्यवाद भन्दै म कार्यक्रम सञ्चालक टेकराज अवस्थी पनि बिदा हुन्छु। सुन्दै गर्नुहोला रेडियो नेपाल, नमस्कार। शिक्षाको नीति, अभ्यास र प्राप्ति।
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस
प्रत्येक मंगलबार बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस।
सत्य गमाए।